नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। प्रदेश नम्बर 1, 5 र 7का 35 जिल्लामा गत बुधबार भएको स्थानीय तहको चुनावको नतिजा आइरहेको छ। गत बुधबार 35 जिल्लाका 334 स्थानीय तहमा चुनाव भएको थियो, जसमध्येका आधा जति स्थानीय तहको परिणाम आइसकेको छ भने अब आधा जतिको आउन बाँकी छ। विशेषत अब मतदाता धेरै भएका तराई मधेसका जिल्लाको नतिजा आउन बाँकी छ। तीनवटा प्रदेशको चुनावी नतिजा सार्वजनिक भइरहँदा त्यसलाई सुनेर प्रदेश नम्बर 2 का मतदाता भने खिन्न भइरहेका छन्, किनकि 2 नम्बर प्रदेशमा 14 गते हुने भनिएको चुनाव अन्तिम समयमा आएर असोज 2 गतेका लागि सारिएको छ। त्यसैले आजको कार्यक्रममा हामी अहिलेको चुनावी नतिजाको विश्लेषण सँगसँगै चुनाव सारिएपछि खिन्न भएका प्रदेश नम्बर 2 का मतदाताका कुरा सुन्दैछौं। शुरूमा सुनौं प्रदेश नम्बर 2 का मतदाताको विचार। जनकपुरमा भेटिएका केही मतदातासँग कुराकानी गर्दै हुनुहुन्छ उज्यालोका जनकपुर सहकर्मी शैलेन्द्र महतो।
यहाँको शुभ नाम
वीरबहादुर महतो।
ठेगाना
बबरगंज 8 सर्लाही।
यो पहिलो चरणको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकियो, प्रदेश नम्बर 2 मात्रै बाँकी छ। अहिले यो 3 वटा प्रदेशको जुन चुनाव भएको छ त्यसको मतगणना अहिले चलिरहेको छ। यहाँ प्रदेश नम्बर 2 को जनता हुनुहुन्छ, के महसुस भइरहेछ यहाँले?
होइन, महसुस त अब 2 नम्बर प्रदेशमा वास्तवमा जुन अहिले देश जुन चुनावको वातावरण बनेको छ देशमा, हरेक ठाउँमा चुनाव हुनु त जरुरी नै हो, तर त्यसको लागि जुन आधारभूत पूर्वाधारका जुन चिजहरू छन्, जुन जनता आक्रोशित छन् र जसका मागहरू सम्बोधन भइराखेको छैन, उसले जुन आफ्नो आन्दोलनको कार्यक्रमहरू घोषणा गरेको छ ती आन्दोलनको कार्यक्रमहरूलाई पनि सम्बोधन गरिनुपर्छ र त्यसका जुन जायज मागहरू छ त्यो यथाशीघ्र पूरा गरेर चुनावको वातावरण बनाइदिएर त चुनावमा जाँदा राम्रै हुन्छ, तर तिनका जुन जायज मागहरू छ त्यो चाहिँ यथासक्दो चाहिँ सम्बोधन हुनुपर्छ।
जुन अब चुनाव असोज 2 गते धकेलिएको छ नि यो प्रदेश नम्बर 2 को, यसले विकास निर्माणको कार्यहरूमा त असर पर्छ भन्ने लाग्छ कि लाग्दैन?
होइन, विकास निर्माणको काममा त असर पुग्छ, तर विकासभन्दा महत्त्वपूर्ण चिज अधिकार हुन्छ, अधिकार बिनाको विकासको कामै छैन। त्यही भएर अधिकार नपाउन्जेलसम्म विकासले गति लिन सक्दैन। अधिकारको कुरालाई स्थापित गरेर त्यसपछि जुन विकास निर्माणका काम गर्दाखेरिमा द्रुत गतिमा अगाडि बढ्ने सम्भावना देखिन्छ।
त्यसो भए यो प्रदेश नम्बर 2 को जुन स्थानीय निकायको निर्वाचनको समय जुन ढकेलियो त्यो राम्रै भएको हो यहाँको विचारमा?
होइन, राम्रो त पक्कै पनि भएको होइन। सम्भवतः त देशमा एकैचोटि निर्वाचन भएको राम्रो, तर यो 2-3 चोटि यत्रो सानो मुलुकमा भनौँ न यो स्थानीय निर्वाचन 3 चोटिमा गराउनु आफैमा नराम्रो कार्य हो, तर अब 2 चरणको चुनाव त भइसकेको छ, त्यही भएर यसलाई अब यथासक्दो यहाँका जुन मागहरूलाई सम्बोधन गरेर चुनाव गराएको त राम्रो हो।
हस्, धन्यवाद। तपाईँको शुभ नाम?
मेरो नाम नागेन्द्र शाह, हालको नारायण नगरपालिका वार्ड नम्बर 1 फुलगाउँमा।
यो प्रदेश नम्बर 2 बाहेक अन्य प्रदेशहरूको चुनाव सम्पन्न भएको छ, अहिले यहाँहरूलाई के महसुस भइरहेको छ? यहाँ प्रदेश नम्बर 2 को एउटा नागरिक हुनुहुन्छ।
हेर्नुहोस्, चुनाव हुनु त्यो ठुलो कुरा होइन, जुन 2 नम्बर प्रदेशको आम पब्लिकको जुन माग छ जुन हुनुपर्ने हो त्यो सम्बोधन नभइकन चुनाव हुनुको कुनै अर्थात हुँदैन, त्यस कारणले पहिला माग सम्बोधन हुनु पर्यो त्यसपछि चुनाव हुनु पर्यो।
विकास निर्माणको कामहरू त पछि पर्छ नि त?
होइन, विकास निर्माणको काम एक कार्यकाल पछि पर्छ, त्यससँग खासै ऊ हुँदैन, तर त्यो खास गरिकन त्यो अधिकारको कुरो हो, जुन माग हुनु छ नि त्यो पुरो भइसकेपछि त आफै विकास निर्माणको काम हुन्छ नि त।
जुन अब तेस्रो चरणमा चाहिँ चुनावको मिति सारिएको छ प्रदेश नम्बर 2 को असोज 2 गते, असोज 2 गते चुनाव हुन्छ भनेर कति विश्वस्त हुनुहुन्छ आफैमा?
मलाई लागिरहेछ सर कि यो सम्भव छैन, जुन बेलासम्म यो मधेसी जनताको यहाँको जनजातिको आदिवासीको जुन माग छ त्यो सम्बोधन नभइकन चुनाव हुन्छ भन्ने मलाई विश्वास
होइन। अन्य प्रदेशहरूमा त भइसक्ने, यहाँ त बल प्रयोग गरेर पनि सरकारले गराउन सक्छ नि त प्रदेश नम्बर 2 को। अब
त जनताले त त्यसको विकल्प पनि रोज्न सक्छ नि त।
के विकल्प खोज्नुहुन्छ तपाईहरु के विकल्प खोज्नुहुन्छ
त्यो ब्यालेटको बाहिर त छाप लगाउन सक्छ नि त
हस् धन्यवाद हजुरको शुभ नाम
मेरो नाम जोन्द्र मण्डल हो हुन त घर मेरो जनक चोकमा म पनि एउटा गंगा आरती सदस्य नै हो
यो प्रदेश नम्बर दुई बाहेक सबै प्रदेशहरूको निर्वाचन सकिएको छ
हजुर
अहिले यहाँलाई खुसी महसुस भइरहेछ कि दुखी हुनुहुन्छ
हामीहरू त हेर्नुहोस् खासै भन्नुहुन्छ भने यो स्थानीय चुनावको समय मिति यो सातै क्षेत्रमा एकचोटि भए चाहिँ राम्रो हुन्थ्यो तर यो चालले गरेर हो कि के गरेर हो कि अहिले हामीहरू धेरै दुखी छौँ किनभने हाम्रो दुनियाँ प्रदेशको चुनाव बाँकी नै छ र सरकारले धोखाधारी गरेर यो नटङ्कितले यो के भन्नुहुन्छ यो स्थानीय चुनावको समय र गर्ने यहाँको स्थानीय सरकार हो कि केन्द्रीय सरकार हो खै के भइरहेछ
त्यसो भए निर्वाचन सर्नुमा प्रदेश नम्बर दुईको निर्वाचन तेस्रो चरणमा हुनुमा को दोषी छन् सरकार या आन्दोलनरत पक्ष राजपा नेपाल
यसमा त म भन्छु म सरकार नै दोषी आन्दोलनकारी त अहिले पनि भनिरहेको छ कि तपाईँ चाहिँ संविधान संशोधन गर्नु र चुनाव गर्नु हामीहरू तयार नै छु
हस् धन्यवाद यहाँको शुभ नाम
म अशोक छ
यहाँको ठेगाना
म अहिले यहाँ जनकपुर चार बसिरहेको छु म पेसाले शिक्षक र त्यसपछि म युथ इनिसिएटिभको स्टार लोकेसन कोअर्डिनेटर भए पनि काम गर्छु
प्रदेश नम्बर दुईको निर्वाचन भएन अन्य सबै क्षेत्रहरूको अन्य सबै प्रदेशहरूको सम्पन्न भयो के भन्नुहुन्छ
यो दुःखद घटना हो म यसलाई घटनै नै भन्छु यो भनौँ न हाम्रो अहिले तत्कालीन जुन किसिमको हामी एउटा सिस्टममा बाँचिरहेछौँ त्यो सिस्टमले नै एउटा दुःखद घटना निम्त्याएको हो किनभने म निर्वाचनलाई जहिले पनि एउटा समाज राष्ट्र विकासको अपडेटको सफ्टवेयरको रूपमा लिइरहेको हुन्छु मैले के बुझिरहेको हुन्छु भन्दाखेरि निर्वाचन हुनु भनेपछि कुनै पनि समाजलाई विकास प्रक्रियामा अझ अगाडि र परिष्कृत भावनाले कसरी अगाडि जान सकिन्छ भन्ने सोचमा चाहिँ हुनुपर्दछ त्यही भएर निर्वाचन अनिवार्य हो तर देशमा जुन एउटा भनौँ न एउटा सिस्टम चलिआएको छ जुन सिस्टम चाहिँ खास गरेर त्यति सफल पनि भइरहेको छैन यो सिस्टमले नै यसलाई दुःखद घटनाको रूपमा निम्त्याएको छ
तीन चरणमा निर्वाचन भयो एक चरणमा हुनुपर्ने निर्वाचनलाई तीन चरणमा बनाइयो के भन्नुहुन्छ
तीन चरणमा बनाउनु पनि यो सिस्टमको एउटा खराब भनौँ न यो आउटकम नै हो किनभने निर्वाचन भनेपछि एक समयमा गर्दा राम्रो आखिर तीन समयमा पनि तीन चरणमा पनि गर्ने जुन कुरा गरेको छ यसमा पनि तीन चरणमा मुख्य गरेर यो आठ जिल्लाको जुन दुई नम्बर प्रदेश छ दुई नम्बर प्रदेशको तेस्रो चरणमा पनि सफल गर्नु चाहिँ यो अलि राम्रो हुन सक्थ्यो होला तर
अब प्रदेश नम्बर दुईको स्थानीय निर्वाचन पछि परेको छ यसले विकास निर्माणको कामहरूमा के कति अवरोध हुन्छ असर पर्छ
अहिले पनि परिरहेको छ सोचमै असर परेको छ अब दुई नम्बर प्रदेशमा तेस्रो चरणमा गरियो यहाँ मान्छे मान्छेको बिचमा सोचमै सबभन्दा पहिले फरक पर्यो त्यस पछाडि भोलि गएर यसमा अझ पनि फरक नपर्ला भन्ने सम्भावना देख्न सकिँदैन फरक पर्ने नै छ
चुनाव सर्नुमा कसलाई बढी दोषी देख्नुहुन्छ सरकारलाई या आन्दोलनरत पक्ष राजपा नेपाल
म त सबभन्दा पहिले भन्छु सिस्टमलाई त्यसपछि यसको यो सिस्टमै पर्ने भएपछि दोषी सरकार पनि पर्न गयो आन्दोलनरत पक्ष पनि परेका छन् भने हामी आम जनता पनि परेका छौँ सबजना यसका दोषी छौँ किनभने सही योजना के हो सही मार्ग के हो एउटा सही दूरदर्शिताको अभावमा जुन प्रकारले अहिले हेफाजार्डी रूपमा अहिले समाज सञ्चालनका कार्य यी हाम्रा अग्रजहरूले गरिरहेका छन् यी सबै यसका दोषी हुन्
त्यसो भए अब के गर्नुपर्छ
अब मेरो विचारमा सबैजना चाहिँ आफ्नो तर्फबाट इमान्दार भई सत्य के हो सही के हो सहीलाई अवलम्बन गर्न जान्नु पर्यो कसैले राम्रो गर्दैछ कुनै पक्षले राम्रो गर्दैछ कुनै क्षेत्रले राम्रो गर्दैछ भने राम्रोलाई राम्रो गर्न जान्नु पर्यो त्यसलाई अझ सहयोग गरिदिन पर्यो त्यो चाहिँ गर्न सकिरहेको छैन र कसरी चाहिँ आफ्नो बाहुबल देखाउनको लागि राम्रोलाई पनि नराम्रो बनाउने एउटा जुन पक्षधरहरू हावी हुन्छन् नि त्यो सोच बदलिनु पर्यो इमान्दारिता सत्यता र मानवताको धर्म अवलम्बन गर्न सकियो भने र राजनीति भनेपछि समाजलाई सही बाटोमा डोर्याउने एउटा सिस्टम हो नीति हो देश विकासको लागि एउटा अभिन्न अङ्ग हो भन्ने कुरा जस बुझ्न सक्दैनन् वास्तवमा राम्रो कहिले पनि हुन सक्दैन
हस् धन्यवाद
धन्यवाद
यहाँको शुभ नाम
मेरो वैद्यनाथ प्रसाद शाह जनकपुर वार्ड नम्बर चार
चाँडोभन्दा चाँडो चुनाव सम्पन्न गर्न आन्दोलनरत पक्ष राजपा नेपाल र सरकारले के गर्नुपर्छ प्रमुख दलहरूले के गर्नुपर्छ
प्रमुख दललाई त अब यही छ कि जनताको पनि हेरेर चाँडोभन्दा चाँडो दुवैजना बसेर के कसो यसको निकास निकालेर वार्ता गरेर जो राम्रो जनताको लागि देशको लागि तराईको लागि विकास हुन्छ त्यो हिसाबले दुवैजना मिलेर सहमति गरेर चुनाव गराउनुपर्छ चुनाव त हुनुपर्छ
धन्यवाद यहाँको शुभ नाम
चन्देश्वर दास
घर
घर मेरो धनुषा जिल्लामै पर्छ
प्रदेश नम्बर दुईको निर्वाचन बाहेक सबै प्रदेशमा निर्वाचन सकिएको छ र पछिल्लो चरणमा जुन तीनवटा प्रदेशको निर्वाचन हो त्यसको मतगणना पनि जारी रहेको छ। यस्तो अवस्थामा यहाँलाई के महसुस भइरहेको छ?
मधेसवादी दल लगायतका दलहरूले संशोधन पछि मात्रै चुनावमा जाने भन्ने जुन एउटा तरङ्ग ल्याएको थियो मधेसमा, त्यसमा खुसी नै थिएँ। र संशोधन बिनाको चुनावमा जानले म अझै दुखी नै छु।
त्यसो भए अब के गर्नुपर्छ राजपा नेपालले अथवा सरकारले अथवा प्रमुख तीन दलहरूले?
प्रमुख तीन दलको उद्देश्य संविधान संशोधन होइन। संविधान संशोधनको आवश्यकता भनेको मधेसी दलित जनजातिहरूको लागि हो। अब यी संशोधन चाहने दलहरूले पनि त्यही साँठगाँठमा लागेर पुनः चुनावमा जानेछ जस्तो हामीलाई आशंका भइरहेको छ।
चुनाव सर्नुमा दोषी को देख्नु?
अनि चुनाव सर्नुमा त प्रमुख तीन दल नै दोषी हो, यसमा कुनै दुई मात्रै छैन।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। तपाईँले भर्खरै सुन्नुभयो अरू ठाउँको चुनावी नतिजा सुन्दै खिन्न भएका प्रदेश नम्बर दुईका मतदाताको विचार। चुनाव भइसकेका ठाउँको चुनावी नतिजाको विश्लेषण सँगसँगै प्रदेश नम्बर दुईमा हुने स्थानीय तह चुनावका बारेमा अब चाहिँ प्राध्यापक डाक्टर भोगेन्द्र झासँग कुराकानी गरौं। मधेस मामिलाका जानकार झासँग कुराकानी गर्दै हुनुहुन्छ उज्यालोका जनकपुर सहकर्मी शैलेन्द्र महतो।
अहिलेको स्थानीय तहको निर्वाचनलाई यहाँ कसरी लिनुहुन्छ?
अहिलेको निर्वाचन जुन भएको हो दुई चरणमा, पहिलो र दोस्रो, तेस्रो चरण आह्वान गरिएको हो असोज 2 गते निर्वाचन गरियो। तर यो निर्वाचन लोकतन्त्रको लागि कति सार्थक हुन्छ कति निरर्थक भएको हो त्यो गम्भीर प्रश्न हो। किनभने लोकतन्त्रको मर्म हो कि जसमा सहभागिता कति, बिलोङ्गिङनेस कति बढी हुन्छ। धेरै एउटा ठुलो पक्षले आफ्नो यसमा सहभागिता देखाएको छैन जसले यसको प्रतिबिम्ब के खडा गर्दछ भने यो संविधान प्रति अहिलेसम्म पनि आम सहमति वा बहुमतको सहमतिको नाउँमा दियो तर यो संविधानप्रति आस्थावान सम्पूर्ण नागरिक हुन सकेका छैनन्, सम्बद्धता छैन। त्यसैले यो निर्वाचन जति भने पनि कि संविधानको कार्यान्वयनको पहिलो स्टेप हो तर पहिलो स्टेप नै यो असफल स्टेप हो। सफल तब मात्रै हुन्थ्यो जब सम्पूर्ण राजनैतिक दल जो लोकतन्त्रको मेन स्ट्रिममा सहभागी छन् ती मेन स्ट्रिमका दलहरूको सहभागिता बिना यसलाई सार्थक र पूर्ण मान्न सकिँदैन।
प्रदेश नम्बर दुई बाहेक सबै प्रदेशहरूमा निर्वाचन सकिएको छ, प्रदेश नम्बर दुईको विषयमा के भन्नुहुन्छ?
हेर्नुहोस्, प्रदेश नम्बर दुई एब्सोल्युट मात्रै होइन, यसलाई सापेक्षिक रूपमा हामीले प्रदेश नम्बर एक वा प्रदेश नम्बर 5, 7 आदि जतिमा निर्वाचन अहिले भएको हो र त्यसभन्दा पहिले सबैसँग सापेक्षिक रूपमा जोड्नु पर्दछ। प्रदेश नम्बर 1, 5 र 7 निर्वाचन भएको हो। मधेससँग सम्बद्ध वा वञ्चित वर्गसँग सम्बद्ध जुन केही दलहरू यसमा समावेश भए तर अहिले निर्वाचनको प्रतिफल आउने क्रम हो, मूल्याङ्कन गर्नुहोस्, उहाँहरूको निर्णय सही थियो कि गलत थियो। स्पष्ट हुन्छ कि उपेन्द्रजी जस्ताहरूको निर्णय गलत थियो, नागरिकले स्वीकार गरेको छैन। नागरिकले स्वीकार गरेको भए उहाँहरूलाई निश्चित रूपमा आफ्नो क्षेत्रमा वर्चस्व प्राप्त हुन्थ्यो। अर्को कुरा के हो, अहिले तपाईँ पत्रकारहरूको पनि दायित्व हो, अहिलेसम्म आएको छैन राइट टु रिजेक्ट, हाम्रो संविधानमा छैन तर राइट टु रिजेक्टको आह्वान सीके राउत जस्ता व्यक्तिहरू गरेका छन्। सहभागी चुनावमा सहभागिता देखाएका व्यक्तिहरू पनि राइट टु रिजेक्टको प्रिन्सिपलमा गएका छन्। त्यो पनि आम नागरिक त्यसबाट सुसूचित हुनुपर्दछ। कति प्रतिशत नागरिक हो जसले कोठा बाहिर मत खसाल्यो त्यो महत्त्वपूर्ण सङ्केत हुन्छ। र आज यदि तपाईँ मूल्याङ्कन गर्नुहुन्छ नवलपरासी, कपिल रूपन्देही र कपिल वस्तु, त्यहाँ राजपाका समर्थक केही स्वतन्त्र रूपमा छन्, उनीहरूको यदि निर्वाचनमा सक्रिय सहभागिता भएको भए त्यो रिजल्ट हेर्नुहोस् अहिले कम्पिटिसन दिइराखेका छन्, त्यो कपिल वस्तुमा होस् वा रूपन्देहीमा। र त्यसले के देखाउँछ कि यहाँ न जनता छन्, जनता चाहिरहेका छन्, तर जबसम्म जनताको मागको सम्बोधन मात्र यो भनिन्छ कि 2062-63 जुन जनआन्दोलनको उपलब्धि हो त्यसलाई रक्षा गर्न चुनावमा सहभागिता देखाउनुपर्छ के त्यो उपलब्धिलाई रक्षा गर्ने दायित्व मात्र वञ्चित वर्गको मात्रै हो, मधेसीहरूको मात्रै दायित्व हो कि पहाडीहरूको पनि दायित्व हो? ठुला दल एमाले कङ्ग्रेस र माओवादीलाई त्यो जुन उपलब्धि हो त्यो उपलब्धिको रक्षा गर्ने दायित्व छ कि छैन? प्रश्नवाचक उनीहरू त त्यो उपलब्धिलाई गौण गर्ने यदि कुचेष्टा हो भने त्यो कङ्ग्रेस एमाले र माओवादीबाट भइरहेको हो। किनभने जबसम्म जुन इस्युजको आधारमा बहिष्कार गरेका छन्, यहाँ राजपाको कुरा होइन, राजपा त एउटा सिम्बोलिक हो, राजपाले जुन इस्यु रेज गरेको हो त्यो आम वञ्चित वर्गको इस्यु हो, त्यो दलसँग मेरो तपाईँको सहभागिता नहुन सक्छ, सहभागी हामी छैनौँ पनि, तर पनि त्यो इस्युज जुन हो त्यो वञ्चित वर्गको इस्यु हो र जबसम्म त्यो एड्रेस हुँदैन, दुई नम्बर जुन कथित दुई नम्बर पनि म मान्दिनँ, दुई नम्बर जुन प्रस्तावित प्रदेश हो यहाँ पनि चुनाव हुन सक्दछ, सेना लगाएर ती टायरमा सुरक्षा बल प्रयोग गरेर निर्वाचन हुन सक्छ, तर निर्वाचनको सार्थकता हुँदैन। किनभने जुन समस्या हो त्यो समस्या भनेको मधेसको समस्या भनेर त्यसलाई उपेक्षा गर्नु एकदम अल्पज्ञता हो। यो समस्या भनेको नेपालको समस्या हो, नेपालको दीर्घकालीन राजनीतिमा दुष्प्रभाव पार्दछ यदि यसलाई बिना सम्बोधनको फेरि दुई नम्बर प्रदेशको यदि निर्वाचन गराइयो भने यो निश्चित रूपमा त्यो निर्वाचन हुन्छ, रिजल्ट आउँछ, व्यक्तिको विजय पराजय हुन सक्छ तर नेपालको पराजय हुन्छ।
त्यसो भए आन्दोलन र त राजपा नेपाल सरकार र प्रमुख तीन दलहरूको भूमिका के हुनुपर्छ?
यहाँ के हो प्रमुख तीन दल जुन हो, तपाईँ सही प्रश्न राख्नुभयो, म यहाँ पक्ष र प्रतिपक्ष, पक्ष भनेको सत्तामा बस्ने होइन, एमालेलाई पनि म पक्षै मान्छु, नेपालको राजनीतिमा मधेसी वञ्चित वर्ग जुन हो त्यो प्रतिपक्ष हो र त्यो पक्षहरू सधैँ यो वञ्चित वर्गलाई उपेक्षा गर्ने कुचेष्टा नै गरिराखेका छन्। भूमिका के हुनुपर्दछ? जुन राजपा होइन, म अहिले पनि उपेन्द्र यादवलाई पनि आह्वान गर्छु, उहाँहरूको योगदान हो मधेस आन्दोलनमा, त्यसलाई हामी इग्नोर गर्न सक्दैनौँ, तर अहिले म त भन्छु उहाँ पथभ्रष्ट हुनुभएको हो, उहाँले पनि मेन स्ट्रिम जुन मधेसको मेन स्ट्रिम हो त्यसलाई स्वीकार गर्नुपर्दछ र तीनवटा जुन सत्ता पक्ष हो ठुल्ठुला राजनैतिक दलहरू तिनीहरूले मधेसको आन्दोलनलाई यदि सम्बोधन गरेन भने ती समग्र जुन मधेस हो त्यो मधेस फेरि यदि आन्दोलित हुन्छ भने त्यसलाई मात्र राजपा वा मधेसी दलसँग जोड्नु मधेसवाद भनेको मधेसी दलको मात्रै पेवा होइन, त्यो भनेको आम नागरिकको हो र आम नागरिकसँग सरोकार भएको कारणले गर्दा निश्चित रूपमा जबसम्म त्यसलाई सम्बोधन गरिँदैन, सम्बोधनको आमूल परिवर्तन हुन्छ त्यो होइन, राजनीतिक दलले त 50 एजेन्डा अगाडि बढाएको हुन सक्छ तर मेन जुन तीनवटा हो सीमाङ्कन नागरिकता र प्रतिनिधित्व तीनवटा महत्त्वपूर्ण मुद्दाहरू छन् र तीनवटालाई एड्रेस यदि नगरिकनै राज्य सत्ता सञ्चालकले हेपेरै अगाडि बढ्छ भने राज्यको लागि यो दुर्घटना आमन्त्रित गर्दछ, यो नकारात्मक असर पार्छ दीर्घकालीन रूपमा।
अन्य प्रदेशहरूको निर्वाचनमा आएको चुनावी परिणामलाई कुन रूपमा लिनु?
हेर्नुहोस्, यो परिणाम जुन हो अहिले जुन आएको परिणाम, पहिलो चरण एउटा फेज थियो, दोस्रो चरणको जुन निर्वाचन भएको हो यसबाट सबक यदि सिक्नुपर्ने हो भने उपेन्द्र यादवजीले सिक्नुपर्छ र सबभन्दा बढी नेकपा एमालेले, नेकपा एमाले यस कारणले कि नेकपा एमालेसँग सम्बन्धित जुन मधेसका नेताहरू हुनुहुन्छ उहाँहरू आफ्नो केन्द्रीय नेतृत्वलाई दिग्भ्रमित गरेका छन्। अहिले आजको दिनमा यदि अलिकति पनि मधेसप्रति सहिष्णुता देखाएको भए एमालेको लागि धेरै सकारात्मक हुन्थ्यो, ऊ अहिले पनि अग्रस्थानमा छ तर कतिमा हुन्थ्यो हेर्नुहोस्, जहाँ जहाँ अहिले एनालिसिस गर्नु उहाँहरू पनि गर्नुहुन्छ होला, जहाँ मधेसी बाहुल्य क्षेत्र हो त्यसमा पराजय भएको हो र उपेन्द्र यादवजी आफ्नै बेल्टमा पनि पराजित हुनुभएको छ, अहिले हेर्नुहोस् उहाँ एमालेसँग सम्झौता गर्नुभएको छ, उहाँको आफ्नो दलको को के स्थिति हो त्यहाँ विराटनगरमा जो सम्झौता गर्नुभएको छ भट्टराईजीसँग होइन माओवादीसँग, त्यहाँको उपस्थिति अहिले कहीँ देखिन्छ? उहाँको उपस्थिति पनि देखिँदैन, त्यसले के देखाउँछ? जहाँबाट उहाँ संविधान सभामा प्रतिनिधित्व गरिसक्नु भएको थियो तपाईँ सुनसरी जिल्लामै हेर्नुहुन्छ, सुनसरी जिल्लामा बरु देवानगञ्जतिर विजय गच्छेदारको उपस्थिति देखिन्छ, उपेन्द्रजीको उपस्थिति देखिँदैन। यो सङ्केत के हो कि अहिलेसम्म पनि जीवित हो नागरिकहरूमा वञ्चित जुन वर्ग हो, वञ्चित वर्गमा इस्यु जीवित छन्। नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थको दृष्टिकोणले, आफ्नो विजय र व्यक्तिगत विजय पराजयको दृष्टिकोणले त्यसलाई इस्युजलाई दुरुपयोग गर्दछन्। र यो अहिलेको सङ्केत हो सचेत गराउनको लागि, अन्यथा नागरिकहरू सचेत जब भइहाल्छन् भने ती नेताहरूको पराजय हुन्छ, इस्यु जुन हो इस्युजको विजय हुन्छ।
जसरी नेकपा एमालेको विषयमा यहाँले भन्नुभयो, अहिले पनि नेकपा एमाले तराई मधेसको विभिन्न स्थानहरूमा चाहिँ पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको छ। एकातर्फ भन्ने गरिन्छ नेकपा एमाले पार्टीप्रति वितृष्णा छ, तर पछिल्लो समय मधेसवादी दलबाट पनि र अन्य दलबाट चाहिँ तराई मधेसमै एमालेमा प्रवेश गर्नेहरूको लहर छ।
प्रवेश र बहिर्गमन यो समय सापेक्ष हुन्छ। केही दिन अगाडि उपेन्द्र यादवजीको दलमा पनि हजारौँको प्रवेश देखाइएको थियो, तपाईँहरूकै मिडियाबाट हामी सुसूचित भएका थियौँ। यो के हो कि अहिले सत्ता, खास गरेर हाम्रो जुन परिस्थिति हो, अन्डर डेभलप्ड कन्ट्रीको नागरिकको चरित्र के हुन्छ, जहाँ सत्ताको गन्ध आउँछ त्यसले धेरै त्यो आकर्षितको एउटा भन्छ पुल फ्याक्टर, अस्तुको पुस फ्याक्टर, त्यो पुल फ्याक्टर हो आकर्षण गर्दछ त्यहाँ। सत्ता लिप्साको कारणले पार्टीमा प्रवेश वा बहिर्गमन हुन्छ, त्यो बहिर्गमन वा प्रवेशले उसको लोकप्रियतालाई बढाउँछ त्यो होइन, त्यो जुन उसको आकर्षण हो सत्ताको आकर्षण त्यतिले मात्रै हुन्छ, कहीँ आगमन वा कहीँ बहिर्गमन हुन्छ त्यो सत्ता लिप्सा मात्रै हो।
त्यो विगतमा चाहिँ लामो समयसम्म मधेसको मुद्दालाई लिएर मधेसवादी दलहरू जुन एउटा मोर्चामा आबद्ध भएर आन्दोलन गरिरहेको थियो, सङ्घर्ष गरिरहेको थियो, र यो चुनावको मुखमा आएर, यो चुनावमा आएर चुनावको विषयलाई लिएर राजपा नेपाल र एउटा सङ्घीय समाजवादी फोरम उपेन्द्र यादव नेतृत्वको अलग अलग भएको छ। जुन उनीहरूको भूमिका छ यो पछिल्लो चरणको, यसलाई कुन रूपमा तपाईँ व्याख्या गर्नुहुन्छ?
अब हेर्नुहोस्, यो जुन दुईटा यो गठबन्धनमा जुन प्रकारको अहिले आएको उहाँहरूको क्रियाकलापमा जुन ग्यापको सृजना भएको छ, त्यो इस्युजको लागि दुर्भाग्य हो, त्यो हुनु नपर्ने। कसको गल्ती? सिन रूपमा अहिले यदि देखिन्छ उपेन्द्रजीको बढी गल्ती, उहाँले इस्यु छोडेर चुनावमा भयो। राजपाका नेताहरूको पनि हुनसक्छ, त्यो अन्तर्निहित के हो हामी सबैलाई त्यो सुसूचित हामी छैनौँ त्यसबाट, तर यो दुर्भाग्य हो आन्दोलनको लागि, आन्दोलनको लागि निश्चित रूपमा कमजोर भएकै हो। योगदान, उपेन्द्रजीको योगदानलाई कसैले इग्नोर गर्न सक्दैन, उहाँको योगदान हो, तर उपेन्द्रजी कुन कारणले उहाँ जस्तो व्यक्ति जसले संशोधन भन्दा पनि एक स्टेप अगाडि पुनर्लेखनको कुरा गर्नुहुन्थ्यो, त्यो व्यक्ति अहिले उपलब्धिको रक्षा, 62-63 आन्दोलनको उपलब्धिको रक्षा गर्न बुलेट होइन ब्यालेटको प्रयोग गर्नुपर्दछ के? ब्यालेटको प्रयोग गरेर उपलब्धिको रक्षा गर्ने जिम्मेवारी मात्र वञ्चित वर्गको कि जुन सत्तामा रहेका वर्ग, जुन शासक वर्ग हो तिनीहरूको लागि उपलब्धि? यहाँ गणतन्त्र के केपी ओलीलाई चाहिए न, विद्या भण्डारीलाई चाहिए न, प्रचण्ड वा देउवालाई चाहिए न, मात्र चाहियो हामी मधेसीलाई मात्रै चाहिएको हो त्यो होइन, संघीयता के भयो यो सबै वास्तवमा के हो? एक इस्युमा तिनटै कथित ठुला दल एकै ठाउँमा छन्। त्यो के हो? यो स्थानीय निकायको निर्वाचन आफैमा एउटा षड्यन्त्र हो, विकासको नारा मात्रै दिइन्छ। स्थानीय निकायको चुनावले ओभरनाइटके विकास हुन्छ त्यहाँ? हेर्नुहोस्, स्थानीय तह, अब निकाय होइन तह हो, त्यो तहको निर्वाचन भएको हो, यसलाई सम्बोधन गर्नु, कार्यान्वयन गर्नु अत्यन्त कठिन कुरा हुन्छ। जुन प्रकारको संरचनाको निर्माण गरिएको हो र यो संरचनाको निर्माण गर्नु वास्तवमा के हो? सङ्घीयतालाई असफल पार्नु हो। सङ्घको पहिले त केन्द्रको निर्वाचन, प्रदेशको निर्वाचन, त्यसपछि स्थानीय तहको हुनुपर्ने, त्यसको विपरीत चक्र गरिएको हो। त्यो चक्र के हो कालान्तरमा हेर्नु होला, यसको एउटै उद्देश्य हो सङ्घीय संरचनालाई असफल पार्नु, सङ्घीयतालाई असफल पार्ने यो दुष्प्रयास मात्रै हो। सबै तिनटै दलको एउटै मत छ सङ्घीयता असफल होस्। त्यसै कारण यो अहिले जुन सातवटा प्रदेश, प्रदेश कहीँ हुन्छ एक नम्बर प्रदेश, दुई नम्बर, तिन नम्बर, चार नम्बर, पाँच नम्बर, यो हास्यास्पद हो।
त्यसो भए के को आधारमा चाहिँ नामाकरण गर्नुपर्ने?
त्यही हो, के जे सुकैको आधारमा नामकरण त हुनुपर्छ। भोलि फेरि विवाद एउटा हुन्छ, विवाद नामकरणको लागि, दोस्रो विवाद हुन्छ प्रादेशिक राजधानीको लागि। त्यसमा के तिमी लड कट, अब फेरि 2015-17 सालमा भनियो कि संसदीय व्यवस्था असफल हो, संघीयता अपापसित हो, यो प्रमाणित गर्नको लागि। यो प्रमाणित गर्ने दुष्चक्र षड्यन्त्र मात्रै हो नेपालमा। यो लोकतन्त्रको पर्व हो, यो स्थानीय तहको निर्वाचनलाई म व्यक्तिगत रूपमा यसलाई लोकतन्त्रको महापर्व मान्दिनँ, यो षड्यन्त्रको एउटा नाटक मात्रै हो।
त्यसो भए राजपा नेपाल जसरी अब चुनाव बहिष्कार गरेर जबसम्म संविधान संशोधन हुँदैन तबसम्म कुनै पनि हालतमा हामी चुनावमा भाग लिइदिनु भनेर जुन आन्दोलन गरिरहेको छ त्यसलाई तपाईँले सकारात्मक रूपमा लिनुहुन्छ?
अब उहाँहरू कति दिनसम्म त्यसमा आरूढ रहनुहुन्छ त्यो म भन्न सक्दिनँ। म त्यो पार्टीको सैद्धान्तिक पक्षसम्म सहमत व्यक्ति पनि होइन, तर निष्पक्ष रूपमा म भन्छु, मेरो लिमिटेसन, मेरो ज्ञानको सीमा हुनसक्छ, तर अहिलेको परिस्थितिमा जुन इस्युजको आधारमा ती दलहरू स्थापित भएका छन् ती इस्युजको दृष्टिकोणले राजपाको अहिलेको निर्णय सही हो। चुनावमा विजय पराजय अर्कै कुरा हुन्छ, त्यो बीच सर्वकालिक हुँदैन, तर यो अहिले चुनावमा भाग नलिनु उहाँहरूको धेरै सकारात्मक पक्ष हो। दुई नम्बरमा पनि केही इस्युज हुन्छ, त्यसपछि यदि भाग लिनुहुन्छ उहाँहरू त्यो ठिक हुन्छ, एउटा मेसेज जान्छ, कमसेकम यति त पाइयो, बाटो खुल्छ, भविष्यको सकारात्मक रूपान्तरणको बाटो खुला हुन्छ। त्यसले यदि भएन भने ठिक छ, सङ्घर्षैमा हो भने त्यो सङ्घर्ष, दुईवटा कुरा त मलाई लाग्छ, त्यो सङ्घर्ष र अहिले जुन राइट टु रिजेक्टमा कति प्रतिशत नागरिकहरू लागेका छन् त्यसको पनि मूल्याङ्कन गर्न सक्नुपर्छ। तपाईँ पत्रकारहरूले यदि त्यसमा केही अन्वेषण गर्नुहुन्छ भने आम नागरिक र हामीलाई त्यसबाट फाइदा हुनसक्छ, तर अहिलेसम्म के हो एक शब्द पनि कहीँबाट आएको छैन यस सन्दर्भमा।
तर यहाँले नै भन्नुभयो नि यसअघि कि राजपाको नेता कार्यकर्ता पनि कुनै कुनै स्थानमा चाहिँ अन्य प्रदेशमा चाहिँ निर्वाचनमा स्वतन्त्र रूपमा चाहिँ भाग लिएको छ, उनीहरू पनि निर्वाचनमा जाने चाहना राखेको छ राजपा नेपालको नेता कार्यकर्ताहरूले केही सङ्ख्यामा।
त्यही हो, त्यो के हो कि जुन परिवेश हो हाम्रो यसले अहिले के देखाएको के हो कि स्थानीय तह सरकार हुन्छ, धेरै बजेट आउँछ, धेरै बजेट आउँछ, त्यसलाई चलाउने एउटा आकाङ्क्षा हुन्छ, राजनीति गर्ने सन्यासी होइन त्यो आकाङ्क्षा, त्यागको सेक्रिफाइस गर्ने महात्मा गान्धी सबै भन्न सक्दैन, स्वाभाविक रूपमा सबै महात्मा गान्धीको सामर्थ्य व्यक्तिमा हुँदैन, त्यो लिप्सा हो, त्यसमा पनि गएको किन नगएको, गएर सङ्घर्ष गर्थ्यो नि त्यो भावना हो, तर गएर यदि सङ्घर्ष गरेको भए त्यो नकारात्मक हुन्थ्यो, अहिले त व्यक्ति गएको छ दलको गएको छैन, तर त्यसले देखाउँछ वास्तवमा यो सत्ताको कारण हो, विमुख हुन्छन् फेरि हुन्छन्। नाटक मञ्चन हुँदा ज्ञानेन्द्रको समयमा पनि केही चुनाव निर्वाचन भएको थियो, त्यसमा पनि त आजै म धेरै अहिलेका कङ्ग्रेस एमाले माओवादी भएका नेता भएकाहरू पनि त्यसमा धेरै सहभागी भएका थिए, मनोनयनमा पनि धेरै परेका थिए, तर त्यही के हो कि सत्ता लिप्साको कारणले गर्दा हो, केही लागेका थिए राम्रै पनि गरेका छन्, मत प्रतिशत लागेको यदि त्यही स्वतन्त्र उहाँहरूकै हो भने कपिल वस्तु नगरपालिकामा वा रूपन्देहीमा साँच्चै उहाँहरू नै हो भने राम्रो मत ल्याएको, राम्रो मत ल्याएको व्यक्ति राम्रो हुनुहुन्छ होला, के हो प्रभाव भएको व्यक्ति हुनसक्छ, त त्यो देखायो। तर पनि के हो अहिलेसम्म जुन उपेन्द्रजीको सहभागिता र उहाँलाई रिजेक्ट गरियो एक प्रकारले, त्यो सङ्केत के हो आम जुन साकाङ्क्ष मधेसीहरू हुन् तिनीहरू चाहेको थिएन कि चुनाव होस् किनभने पहिले सम्बोधन चाहन्छ।
त्यसो भए यो प्रदेश नम्बर दुईको जुन निर्वाचन असोज 2 गतेलाई सरेको छ, यो असार 14 हुनुपर्ने, यो सर्नु राम्रो हो कि नराम्रो?
हेर्नुहोस्, सर्नु त कदापि राम्रो होइन, चुनाव निर्वाचन सरेर मात्रै समस्याको समाधान हुँदैन, जुन कारणले गर्दा निर्वाचनको तिथिलाई सारिएको हो यदि त्यो भित्र त्यो समस्यालाई निराकरण गर्ने प्रयास गरियो भने त्यो सार्थक, त्यो सराई जुन हो त्यो सार्थक हुन्छ, अन्यथा निरर्थक हुन्छ, एकैचोटि निर्वाचन गरे पनि हुन्थ्यो त्यो समयमा, अन्यथा यो 2 महिना 2.5 महिनाको समय हो, जुन इस्युजहरू छन् आंशिक रूपमा भए पनि त्यसलाई सम्बोधन गर्नको लागि सत्ता पक्ष वा जुन कथित 3 ठूला दलहरू छन् तिनीहरू सतर्क भए भने यसलाई यो निर्वाचनको डेट जुन सारिएको हो त्यो सार्थक हुन्छ।
जसरी अब सारिएको छ अन्य प्रदेशहरूमा जुन प्रतिनिधिहरू जनप्रतिनिधिहरू छनौट भएर आफ्नो स्थानको विकास निर्माणको काममा चाहिँ लाग्छ, त्यस हिसाबले त प्रदेश नम्बर दुई त धेरै पछाडि धकेलिन्छ नि। जसरी चुनाव धकेलिएको छ त्यसरी नै विकासहरू त धकेलिँदै जान्छ।
विकास न ओभर नाइट हुन्छ न धेरै लामै समय लाग्छ, सय वर्ष लाग्छ। जापानमा 1944 को सेकेन्ड वर्ल्ड वार ताका अमेरिकाले आक्रमण गर्यो, ध्वस्त भइसक्यो, तर 20 वर्ष पछि त्यो संसारको शक्ति भयो। सोभियत संघ पहिलो विश्वयुद्धमा कुनै शक्ति थिएन, 1929 योजनाकरण भयो र सेकेन्ड वर्ल्ड वारको एउटा शक्ति भइसकेको थियो। विकास अलि समय पछि जान्छ, इमानदारीपूर्वक विकासप्रति यदि प्रतिबद्ध भइन्छ भने त्यो विकासलाई त्यहाँ बढावा दिन सकिन्छ। त्यो पनि होइन पछि पर्छ, त्यो पनि म मान्दिनँ कि पछि पर्छ।
त्यो चुनावको नजिक आएर जुन राजपा नेपाल र यो सङ्घीय समाजवादी फोरम जुन दुई किताबमा अभियो, यसले मधेसी जनतामा जुन मधेसी जनता लामो मधेस आन्दोलनमा पनि साथ दियो, एकबद्ध भएर लाग्यो, तिनीहरूको बुझाइ के छ?
होइन, यो फुट्नु मैले अघि नै निवेदन गरेँ, यो निश्चित रूपमा गलत सन्देश गएको। जनता त धेरै, नागरिकहरू धेरै साथ दिए, नेताहरू यसले देखाउँछ कि नेताहरू कहीँ न कहीँ स्वार्थ प्रेरित भएर काम गरेका छन्।
अर्को कुरो पनि सुनिन्छ, राजपा नेपाललाई चुनाव चिन्ह छाता दिएन त्यसकारण चुनावमा सहभागी भएन, यदि छाता चुनाव दिएको भए चुनाव चिन्ह दिएको भए उनीहरू चुनावमा आउँथ्यो भनेर सुनिन्छ।
दोस्रो चोटिको बसमा त उसलाई अवसर दिएको थियो छाता लिनलाई, यो अब गलत हो। पहिले त जेसुकै भए पनि दोस्रो चरणमा उसलाई त्यो अप्सन दिएको थियो, त्यसले स्वीकार गरेका छैन, त्यो अप्सनलाई प्रयोगै गरेन। दोस्रो चरणमा यो थियो अप्सन, पहिलो चरणमा थिएन तर दोस्रो चरणमा त्यो अप्सन थियो, समय उसैको लागि गरिएको हो। त्यो राम्रो निर्णय थियो आयो कि नराम्रो त भन्दिनँ, नराम्रो निर्णय थियो मेरो विचारमा, सुरुमै दिनुपर्ने थियो, तर दोस्रो चरणमा दियो, त्यो दिएको थियो तर पनि उसले बहिष्कार गर्यो।
अब यदि असोज दुईको निर्वाचनमा चाहिँ राजपा नेपाल यदि चुनावमा सहभागी भयो भने राजपा नेपालको परिणाम अन्य दलको तुलनामा कस्तो आउँछ प्रदेश नम्बर दुईमा?
अब परिणाम म ज्योतिष होइन, परिणाम उहाँहरू यदि बिना कुनै परिवर्तनको संशोधनको सहभागी हुनुहुन्छ भने त्यही गति हुन्छ जुन अहिले उपेन्द्रजीको भएको, यथास्थितिमा यदि जानुहुन्छ भने त्यसभन्दा राम्रो हुन्छ मलाई त लाग्दैन। किन तब उहाँको विचार उहाँको पछि लाग्ने, तब त्यही कङ्ग्रेस एमाले माओवादी पछाडि किन लाग्दैन मान्छे? यथास्थितिमा जानुहुन्छ भने जो गति उपेन्द्रजीको त्यही गति महन्तजीको।
त्यसो भए राजपा नेपालले अब के गर्नुपर्छ?
अब या राजपा नेपाल यदि सङ्घर्ष र राजनीति र सङ्घर्ष अल्पकालिक होइन दीर्घकालिक हुन्छ, र दीर्घकालीन रूपमा आफूलाई राख्न सक्नु पर्छ तयार कि होइन फेरि अर्को एक दशकसम्म सङ्घर्ष गर्न हामी तयार छौँ, सत्ताको राजनीतिबाट अलग हुन्छौँ फेरि हामी बाध्य गर्न सक्छौँ, त्यो आफूमा शक्ति सञ्चय गर्न सक्नु पर्दछ। र आरूढ यदि प्रतिबद्ध भयो र साँच्चै इमानदारीपूर्वक यदि प्रतिबद्ध हुन्छन् भने त्यो सफलता पनि आउन सक्छ, यथास्थितिमा निर्वाचनमा सहभागिता आत्महत्या हुन्छ।
हस्, यहाँले समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर भोगेन्द्र झा, उज्यालो सहकर्मी शैलेन्द्र महतोसँग कुराकानी गर्दै। यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने साथी शैलेन्द्र महतो तथा प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले विदा हुन्छु। नमस्कार।